नमस्कार, रेडियो कार्यक्रम समृद्धि का पाइलामा तपाईलाई स्वागत छ। म हुँ देव यादव। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संघको सहकार्यमा सञ्चालित यो कार्यक्रम तपाईले हरेक साताको यसै समयमा लुम्बिनी प्रदेशका विभिन्न एफएमबाट सुन्न सक्नुहुन्छ। प्रदेशको आर्थिक सामाजिक विकास संहिता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका, शिक्षा स्वास्थ्य पर्यटन लगायतका क्षेत्रमा प्रदेश सरकारले अघि सारेका योजनामा आधारित विषयहरू यस कार्यक्रमका मुख्य सामग्री रहने गर्दछन्। आज यो कार्यक्रमको 11 श्रृंखला लिएर हामी यहाँहरूको माझमा आएका छौं। प्रदेश विकास सरोकार तपाईँ हाम्रो साझा सवाल हो। तसर्थ सरकारले अघि सारेका विकास योजनामा नागरिकको चासो बढाउने गरी हामी तपाईसँग रेडियो मार्फत सहकार्य गर्न गर्दछौं। आउनुहोस् अब लागौं आजका विषयवस्तुतर्फ। लुम्बिनी प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रम मार्फत समृद्ध लुम्बिनी भन्ने नारा दिएर आफ्ना विकास योजना कार्यान्वयनमा ल्याएको छ। यसै अन्तर्गत लुम्बिनी प्रदेश राजधानी निर्माणको कुरालाई पनि विकास समृद्धिको आधारका रूपमा लिने गरिन्छ। यो सन्दर्भलाई आज कार्यक्रममा प्रदेश राजधानीका निर्माणका बारेमा, आयोजना कार्यान्वयनको अवस्था के छ, प्रगतिको अवस्था लगायतका बारेमा यस कार्यक्रमका संयोजक विमल गेवालीले लुम्बिनी प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाइका आयोजना प्रमुख ईश्वर जोशीसँग कुराकानी गर्नुभएको छ। अब लागौं वहाँसँग गरिएको कुराकानी तर्फ।
मैले सबभन्दा पहिला सरको परिचय जान्न चाहन्छु।
हजुर, नमस्कार, म ईश्वरराज जोशी, म चाहिँ प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन निकायको आयोजना प्रमुख।
ईश्वर सर, तपाईँ यो आयोजना प्रमुख भएर काम गर्दै गर्दाखेरि लुम्बिनी प्रदेश राजधानीभित्र राजधानीको प्रशासनिक परियोजनका लागि निर्माण गरिएका भवनहरूको निर्माण कार्य धमाधम भइरहेको र लगभग एक खालको चाहिँ तस्विर, सुन्दर खालको तस्विर आइसकेको छ, धेरै निर्माण सम्पन्न भएको देखिएको छ। यो निर्माणको पछिल्लो अवस्थाको विषय जानकारी गराउनुहोस् न।
हामीले चाहिँ अब 79-80 चाहिँ निर्माण कार्य सुरुवात गरेको थियौँ। त्यतिखेर चाहिँ निर्माणको अवधि 3 राखेर निर्माण कार्य चाहिँको खरिद प्रक्रिया अगाडि बढाएको थियौँ हामीले। अब हालसम्म आएर चाहिँ हाम्रो 75% भौतिक प्रगति भइसकेको अवस्था छ, 60% लगभग वित्तीय प्रगति भइसकेको अवस्था छ। अब लगभग हाम्रो 9 मन्त्रालय र एउटा मुख्यमन्त्री कार्यालयको 10 बिल्डिङको छ र त्यसको चाहिँ आन्तरिक सडक सञ्चालनसहितको निर्माण कार्य समावेश भएको थियो ठेक्कामा। सोरसँग अहिले हाम्रो लगभग बिल्डिङको स्ट्रक्चर काम सम्पन्न भएर फिनिसिङ कामहरू भइरहेको छ सबैले। अब हाम्रो लक्ष्यअनुसारकै हाम्रो कार्य बढिरहेको अवस्था छ। हाम्रो सम्पन्न गर्ने अवधि चाहिँ 82 गते हो। सो अवधिभन्दा अगावै सम्पन्न हुन्छ कि भन्ने आशा गरेका छौँ हामीले।
नेपालमा तपाईँको विशेष गरी यो पूर्वाधार क्षेत्रका निर्माणका कामहरूको सन्दर्भ हेर्दाखेरि सड़क होस् अथवा ठूला खालका आयोजनाहरूले चाहिँ अत्यन्त गति लिन नसक्ने खालको दृष्टान्त छ, धेरै मान्छेहरूको पनि त्यो खालको धारणा रहेको अवस्थामा यो राजधानीका घरहरू निर्माण गर्ने विषयमा चाहिँ त्योभन्दा अलिकति फरक पाटोले प्रगति भएको देखिन्छ। यसो हुनुको कारण के हो?
मुख्यतः त अब निर्माण व्यवसाय निर्माण भूमि निर्भर हुने कुरा हो, होइन? अब निर्माण व्यवसाय सेलेक्सन गर्ने कुरामा हाम्रो वर्षमा हुँदैन, अब प्रक्रिया अन्तर्गत कानुन सम्मत सेलेक्सन भएर आउँछन्। अब हाम्रो परिवेश चाहिँ अब नेपालकै राम्रो मानिने निर्माण व्यवसाय छनौट हुनुभयो, छनौट पर्नुभयो, आउनुभयो। अब उहाँहरूको चाहिँ रेपुटेसन राम्रो छ अहिलेसम्म। शर्मा कम्पनी भन्ने बित्तिकै बिल्डिङ सेक्टरमा लगायत सड़क सेक्टरमा उहाँहरूको रेपुटेसन राम्रो छ। उहाँहरूको अहिलेसम्म रेकर्ड हुन्छ, काम टाइममै गरेको अवस्था छ। हामी काम टाइममा काम गरिराख्नु भएको छ उहाँले।
तपाईँ आफैमा एकजना इन्जिनियर पनि हुनुहुन्छ, हामीले प्राविधिक पाटोबाट हेर्दाखेरि प्रशासनिक भवनहरू तयार गर्ने विषय सुरुमा जे ढंगको चाहिँ प्रशासनिक संरचनाको परिकल्पना हो त्यही मुताबिक नै छ। प्राविधिक पक्षबाट हेर्दाखेरि इन्जिनियरिङको पाटोबाट तपाईँहरू कतिको सन्तुष्ट हुनुहुन्छ यो अहिलेसम्मको निर्माणको अवस्थालाई हेर्दाखेरि?
हामी सन्तुष्ट नै छौँ, जुन हामीले प्लानिङ गरेका छौँ सोही अनुसारको काम पनि भइरहेछ। केही छुटपुटो कामहरू हाम्रो लगातारमा छुटेको कुराहरू छन्, त्यो चाहिँ पछि समावेश गरेर फेरि अर्को दोस्रो चरणमा काम गर्न सकिने अवस्था छ। हामी प्राविधिक दृष्टिकोणले सन्तुष्ट नै छौँ, क्वालिटीको काम पनि भइरहेछ।
अर्को निकासाको विषय अथवा यो आर्थिक दायित्व निर्वाह गर्ने विषयले पनि ठेकदार कम्पनीहरूलाई एउटा काम बेलामा सम्पन्न गर्ने चुनौती रहने खालको चाहिँ टिप्पणी कतिपय सन्दर्भमा सुनिन्छ। यहाँ चाहिँ ठेकदार पक्षलाई कतिको सन्तुष्ट बनाउन सक्नु भएको छ? आर्थिक दायित्वबाट बेलैमा उनीहरूलाई उम्काउन सक्ने गरी काम सम्पन्न हुनेमा ढुक्क हुनुहुन्छ तपाईँहरू?
अब हाम्रो प्रदेश सरकारले हामीलाई चाहिँ आश्वस्त पारेको अवस्था छ, यो लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनको रूपमा रहेको छ। हाम्रो चाहिँ यो आवा चाहिँ विगत आवा पनि 1 अर्ब विनियोजन भएको थियो, यो आवा पनि 1 अर्ब विनियोजन भएको छ। अब थप हामीलाई चाहिँ 20 करोड रुपियाँ आवश्यक पर्छ होला। अर्को आवालाई चाहिँ हामीलाई लगभग 1 अर्ब 30 करोड बजेट भए पुग्छ हामीलाई। अर्को आवालाई चाहिँ त्यही अनुसारको बजेट विनियोजन हुने सुनिश्चित पनि भइसकेको छ अहिले। त्यही भएर प्रदेश सरकारबाट बजेटको कमी भएको अवस्था छैन अहिले।
भनेको हामीले यो सम्पन्न गर्दासम्मको सुरुको अनुमानित लागतले नै त्यो हामीले कम्प्लिट गर्न सक्छौँ कि यो लागतको कति खर्च गर्दाखेरि यो प्रशासनिक भवनहरू निर्माण सम्पन्न हुन्छन् त्यो विषय पनि जानकारी गराइदिनुहोस् न।
हाम्रो चाहिँ अब यो प्रोजेक्टको लागि चाहिँ सुरक्षित भएको रकम भनेको 4 अर्ब 21 करोड हो। त्यसमा चाहिँ फिजिकल कन्टिन्युन्सी लगायतको 15-20% एक्स्ट्रा पैसा नै हुन्छ। हाम्रो समत रकम चाहिँ 3 अर्ब 9 करोड हो भ्याट भएको। त्यही लागतको अनुमानभित्रै रहेर निर्माण कार्य सम्पन्न हुन्छ होला। अब केही काम चाहिँ छुटेको अवस्था छ, यो ठेक्कामै पहिले छुटेको अवस्था छ। त्यो चाहिँ अब त्यस्तो चरणमा हामी गरेर, जस्तै घेरबारको खाल कुरा आयो, प्रवेशद्वारको कुराहरू आयो, बिल्डिङभित्र पनि केही आइटम छुटेको अवस्था छ। त्यसलाई चाहिँ यही ठेक्कामा चाहिँ भेरिएसन गरौँ भन्दा चाहिँ हामीले थप नयाँ ठेक्कामै समावेश गरेर जाने मन्त्रालयसँग सल्लाह गरेर त्यो अनुसार सोच भइरहेको छ हाम्रो।
एकातिर यी 10 वटा प्रशासनिक भवनहरू निर्माण गर्ने विषय र सँगसँगै समग्र लुम्बिनीको चाहिँ नि राजधानीको एउटा गुरु योजना नै तयार पारेर वृहत आयोजनाले त्यसलाई चाहिँ सम्पन्न गर्ने भन्ने विषय छ। त्यसका लागि छुट्टै प्राधिकरण गठन भएको अवस्था पनि छ। प्राधिकरण र तपाईँहरूको इकाइको बीचको चाहिने समन्वय सहकार्यको कसरी तालमेल मिलाइरहनु भएको छ?
उहाँहरूसँग सहकार्य राम्रो छ हाम्रो। अब प्राधिकरणले तयार गरेको मास्टर प्लान अथवा गुरु योजना अनुरूपकै क्षेत्रमा चाहिँ हामीले भवनहरू निर्माण गरिरहेको छौँ। उहाँहरूकै प्लानिङ क्षेत्र अन्तर्गत अथवा लुम्बिनी प्रदेश सरकारले मास्टर प्लान तयार गरेको मास्टर प्लान अन्तर्गत नै रहेर निर्माण कार्य भइराखेको अवस्था छ र प्राधिकरणको निर्देशन पनि धेरै कुराहरू सुधार गरिरहेको छ। हामीले प्लानिङमा पनि हामी कोअर्डिनेसनमै छौँ।
अर्को एउटा सामाजिक र व्यावहारिक कुरा पनि जोड्न चाहन्छु ईश्वर सर। अब जसरी हामी यो नितान्त एउटा नयाँ ठाउँ एउटा भर्जिन ल्यान्डमा आएर राजधानी बसाइरहेको अवस्थामा यी खालका विशाल संरचनाहरू पनि रहेको विषयले स्थानीय विकास अथवा चाहिँ पालिकाभित्रको राजधानी तपाईँहरूलाई चाहिँ राजधानी यति भव्य देखिने र सँगै चाहिँ यहाँका पूर्वाधारका अरू राप्ती गाउँपालिकाका बस्तीदेखि लिएर यहाँका सड़क पूर्वाधार खानेपानी शिक्षा लगायतका विषयहरू पनि विकासको माग अपेक्षा होला। त्यो विषयलाई सामाजिक विकाससँग जोडेर हेर्दाखेरि कस्तो खालको प्रतिक्रिया पाउनुहुन्छ यहाँबाट?
जनताहरूको प्रतिक्रिया राम्रै छ। अब सबैको अपेक्षा नै के छ भने, अब जसरी चाहिँ हामी भित्री संरचनाहरू बनाइरहेछौँ, प्रशासनिक संरचना बनाइरहेछौँ, त्यसरी नै यो समग्र चाहिँ प्रदेश राजधानीको भौतिक संरचना पनि निर्माण हुँदै जानेछन् भन्ने अपेक्षा सबैको छ। अब प्राधिकरणबाट चाहिँ ल्यान्ड पुलिङ आयोजनाको चाहिँ प्लानिङ स्टेजमा छ अहिले, केही ढिलो भएको अवस्था छ। त्यही पनि यो चाहिँ सहज रूपमा सबैको सहकार्यमा सन्तोषजनक रूपमा चाहिँ सम्पन्न होला भन्ने अपेक्षा सबैले गरेका छौँ हामीले। अब त्यो अनुसारको चाहिँ अगाडि बढ्ला।
भनेपछि तपाईँहरू अहिलेसम्मको प्रगति हेर्दाखेरि आगामी वर्षको चाहिँ पुष मसान्तभित्रमा यो सम्पन्न भइसकेपछि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने योजनामा हुनुहुन्छ?
हजुर, हामी हस्तान्तरण गर्ने योजनामा छौँ। हामी
विगतमा राप्ती प्राविधिक शिक्षालय रहेको यो क्षेत्रमा नयाँ संरचना बनिसके पछाडिका जुन राप्ती प्राविधिक शिक्षालयका भवनहरू घरहरू छन् तिनको प्रयोजन के हुन्छ नि सर?
तिनको चाहिँ अन्य प्रयोजनमा प्रयोग हुन सक्ने अवस्था छ। जस्तै अब निवासको रूपमा हुनसक्छ, मन्त्रीजीको निवास रूपमा हुनसक्छ, अथवा कर्मचारीको निवास रूपमा हुनसक्छ। हाम्रो बुटलमा चाहिँ विभिन्न मन्त्रालयहरूका निर्देशनहरू छन्, निर्देशनहरू यता सिफ्ट गरेर चाहिँ यहीँभित्र राख्न सक्ने अवस्था हुन्छ। त्यो प्रदेश सरकारको निर्णयअनुसार सबै बिल्डिङ चाहिँ प्रयोगमा चाहिँ आउँछन्। हामी कुनै पनि बिल्डिङ भत्काउने अवस्थामा छैनौँ हामी।
भनेको ती जस्ताको
त्यस्तै रहन्छन्, अब पछि चाहिँ आएपछि अब कालान्तरमा अब त्यसलाई चाहिँ सौन्दर्यकरण हिसाबले डिसमेन्टल गर्नुपर्ने भन्ने अवस्था आउला, त्यो पछिको अवस्था हो। तर अहिलेको हाम्रो सोचमा चाहिँ, हाम्रो प्लानिङमा चाहिँ ती सबै बिल्डिङ चाहिँ प्रयोगमा ल्याउने अवस्थामा छौँ हामी।
अब अन्त्यमा भनिदिनुहोस्, जसरी अब लुम्बिनी प्रदेश मात्रै यस्तो एउटा पहिलो प्रदेश हो जसले आफ्नै प्रशासनिक भवनहरू निर्माण गरिरहेको अवस्था छ, हामीले संघीयतालाई कार्यान्वयन गरेर अगाडि बढ्ने विषय राजनीतिक प्रश्न होला, यद्यपि हामीले यो खालको चाहिँ संरचना निर्माण गर्ने विषय प्रदेशको चाहिँ लागि कतिको गौरवको विषय ठान्नुहुन्छ र यो निर्माण सम्पन्न भइसकेपछि बस्ने राजधानीले दिने सन्देश कस्तो रहला?
अब यो त हाम्रो लागि नै गौरवकै कुरा हो, किनभने नेपालभरिमै हामी पहिलो प्रदेश हौ यो खालको संरचना सुरुवात गर्ने। अब यसपछि चाहिँ अब अरू प्रदेश पनि सुरुवात गर्दैछन् भन्ने सुन्नमा आएछ, बागमती प्रदेशको जग्गा व्यवस्थान भइसकेको छ, अब अरू प्लानिङ कुराहरू भइरहेछ भन्ने सुन्नमा आएछ। त्यसै गरी अब सुदूरपश्चिम पश्चिममा पनि त्यहाँ पनि सुरुवात गर्ने चरणमा छन् भन्ने कुरा आएछ। यो त हामीलाई चाहिँ गौरवकै रूपमा रहेको छ, किनभने हामी त पहिलो छौं, अब यसले पोजिटिभ सन्देश नै जान्छ। अब सँगसँगै हामीले यो समग्र राजधानीको चाहिँ प्लानिङ गरेर शहरीकरणमा हामी जान सक्यौँ भने यसलाई व्यवस्थित रूपमा सेवा सञ्चार गर्ने अवस्था हुनसक्छ।
अन्तिममा भनिदिनुहोस्, पारदर्शिता सुशासनसँग जोडेर हेर्दाखेरि जनताको ठूलो चाहिँ एउटा अपेक्षासँग जोडिने विषय पनि हो, हामी कहाँ निर्माणका कुराहरू आउने बित्तिकै पारदर्शिताको प्रश्नमा कतिपय आशंकाहरू छन्, यो निर्माण सम्पन्न गर्ने विषय कतिको पारदर्शी छ, यसमा अनियमितता छैन भन्ने खालको चाहिँ के सन्देश दिन सक्नुहुन्छ?
यसमा त अब हामीले निर्माण गरेको संरचनाबाटै हेर्न सकिन्छ, होइन, त्यो त सबैले देखिरहेको संरचनाहरू देखिन्छन्। अब सँगसँगै हामीलाई कन्ट्रोल गर्ने निकाय पनि छन्, हामीले गरेको काम ठिक छ छैन हेर्ने जाँचको निकायहरू पनि छन्, हामीभन्दा माथि मन्त्रालय छ, त्यसै गरी लेखा पर्सन हुन्छ, प्राविधिक लेखा पर्सन पनि हुन्छ, र हामी प्रतिबद्ध छौँ, गुणस्तरताको हिसाबले हामी प्रतिबद्ध छौँ र हाम्रो डिजाइन अनुसार नै हामी काम गरिरहेका छौँ।
हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद।
हुन्छ, धन्यवाद यहाँलाई पनि।
अहिले सुनायौं लुम्बिनी प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईको आयोजना प्रमुख ईश्वर जोशीसँग यस कार्यक्रम समृद्धिका पाइलाका संयोजक विमल गेवालीले गर्नुभएको कुराकानी। तपाई अहिले कार्यक्रम समृद्धिका पाइला लुम्बिनी प्रदेशका विभिन्न एफएम रेडियोबाट सुन्दै हुनुहुन्छ। अबको प्रस्तुतिमा कृषि क्षेत्रको विकास र लगानी प्रवर्धनमा लुम्बिनी प्रदेश सरकारको चासो सम्बन्धी रेडियो रिपोर्ट सुनाउँछौ। कृषि क्षेत्रको विकास र लगानी प्रवर्धनमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ। उत्पादन क्षेत्रको हिसाबले बर्दिया जिल्लालाई निकै महत्वका साथ हेरिएको छ, सोही कारण यस जिल्लामा लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रको विकास र लगानी प्रवर्धनका लागि विभिन्न किसान मैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ। समृद्धिको पाइलाका लागि बर्दियाबाट हाम्रा सहकर्मी सञ्जय आचार्यको यो रिपोर्ट सुनौ।
कृषि क्षेत्रको विकास र लगानी प्रवर्धनमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ। उत्पादन क्षेत्रको हिसाबले बर्दिया जिल्लालाई निकै महत्वका साथ हेरिएको छ, सोही कारण यस जिल्लामा लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रको विकास र लगानी प्रवर्धनका लागि विभिन्न किसान मैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ। जिल्लाको कुल 2,05,000 हेक्टर क्षेत्रफल मध्ये 75,000 हेक्टर जमिन खेतीयोग्य रहेको छ, जसमध्ये 6,100 हेक्टरमा विभिन्न खेती गरिँदै आएको छ भने 42,500 हेक्टर जमिन सिंचित क्षेत्रफल रहेको छ। एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालका अनुसार लुम्बिनी प्रदेश सरकारले किसान मैत्री कार्यक्रमहरू मार्फत कृषकहरूलाई सहयोग, अनुदान तथा तालिमहरू प्रदान गर्दै आएको बताउनुभयो। कृषि तथा पशुपक्षी क्षेत्रतर्फ बर्दियाली किसानले कृषि उपज तथा पशुपक्षी पालनका क्षेत्रमा कर्मशै फड्को मार्दै आएको प्रमुख ढकालले बताउनुभयो। सुनौ थप जानकारी प्रमुख ढकालबाट।
हामीले लुम्बिनी प्रदेश सरकारको कार्यक्रम अन्तर्गत यो जिल्लामा कृषि र पशुपक्षी सम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आएका छौँ। जस्तो उदाहरणको लागि कृषितर्फ चाहिँ साना सिँचाइ भन्ने कार्यक्रम रहेको छ, त्यस्तै गरी चाहिँ बिउ सम्बन्धी बिउ आत्मनिर्भर सम्बन्धी कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रमहरू र यो गोदाम निर्माण सम्बन्धी कार्यक्रमहरू, त्यस्तै गरेर यो अहिले गत वर्ष हामीले बेसार प्रशोधन उद्योग स्थापना गरेका थियौँ, त्यस्तै गरेर गोबरे च्याउ प्रशोधनको लागि पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत चाहिँ त्यो उत्पादन पूर्वाधार चाहिँ विकास गरिएको छ। त्यस्तै गरी पशुपक्षीतर्फ पशु स्वास्थ्य शिविर कार्यक्रमहरू, पशुको बाँझपन निवारण सम्बन्धी कार्यक्रमहरू, पशुका चाहिँ खोप कार्यक्रमहरू, त्यस्तै गरेर पशुपक्षी त्यो दुध जस्ता वस्तुहरू राख्नको लागि चाहिँ साना कोल्ड रुमहरू, अनि कृषिको लागि चाहिँ यो साना अटो ढुवानी साधनहरू, यस्ता वस्तुहरू चाहिँ दिने लगायतका विविध कार्यक्रम कार्यक्रमहरू हामीले गत वर्ष सम्पन्न गरेनौँ, यो वर्ष पनि लगभग यस्तै प्रकृतिका कार्यक्रमहरू हामी सञ्चालन गरिरहेका छौँ। यी कार्यक्रमको कार्यान्वयनबाट जिल्लामा विभिन्न खालका सकारात्मक नतिजाहरू देखिएका छन्। झन्डै 100 बिघामा बसन्ती मकै खेतीको चाहिँ क्षेत्र विस्तार भइसकेको छ। त्यस्तै गरी हाम्रो यो जुन हामीले च्याउ उत्पादन टहरा विकास गरेका छौँ, अथवा हाइटेक टनल विकास गरेका छौँ, त्यसबाट झन्डै 10,000 किलो च्याउ यो वर्ष उत्पादन भएर बजारमा गएको छ। यो बर्दिया जिल्लामा पहिलोपटक गोबरी च्याउ उत्पादन भएको हो। त्यस्तै गरी पछिपछितर्फ कुरा गर्ने हो भनेपछि कोल्ड रुममा चाहिँ अहिले उहाँहरू हाम्रो घिउ राख्ने, आइसक्रिम राख्ने, दही राख्ने, पनिर राख्ने जस्ता व्यवसायहरू चाहिँ फर्स्ट आएका छन् त्यसबाट। र पशु स्वास्थ्यमा अहिले सुधार आएको छ, खोप कार्यक्रम एकदम सफलतापूर्वक सम्पन्न भइरहेको छ। र लक्षित त्यस्तै गरी मुक्त कमैया कमलरीको लागि लक्षित वर्ग विशेष कार्यक्रम भनेर पनि हामीले अरू विपन्न वर्गको लागि पनि विविध कार्यक्रमहरू कृषि र पशुपन्छीको क्षेत्रमा साना सहयोग दिने कार्यक्रमहरू हामीले सञ्चालन गरिरहेका छौँ।
ग्रामीण भेगका कृषकहरू प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमबाट खुसी समेत देखिएका छन्। लगानी गर्न नसक्ने किसानका लागि सरकारले विभिन्न कृषि यन्त्र तथा तालिम प्रदान गरेसँगै उनीहरू थप कृषि कर्ममा भर पर्दै हौसिएका छन्। किसानका लागि आधुनिक प्रविधि र व्यवसायिक खेतीका लागि एकीकृत पशुपन्छी विकास कार्यालय बर्दियाले कृषकहरूलाई बजेट र कार्यक्रम अनुसार समय समयमा विविध सहयोग गर्दै आएको छ। एकल कृषक मात्र नहोइन विभिन्न संस्थानहरू सञ्चालन गरेका कृषकको समेत प्रदेश सरकारको सहयोगले संस्थालाई स्थापित गर्न सकेका छन्। सरकार तर्फबाट पाइएको अनुदान र आफूले सञ्चालन गर्दै आएको दुग्ध उत्पादन संस्थाले प्रगतिको बाटोमा रहेको सञ्चालक हरि सुविधी अनुभव सुनाउनुहुन्छ। अनुदानबाट पाएको नगद ₹15,00,000 र संस्थाको तर्फबाट लगानी गरिएको 9,00,000 गरी 24,00,000बाट 12 जना स्थानीयले प्रत्यक्ष रूपमा रोजगारी पाउनुका साथै 1200 भन्दा बढी स्थानीय कृषक लाभान्वित भएको सुविधाले हामीलाई जानकारी गराउनुभयो।
सहकारी संस्थामा अब 2081 एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाबाट पशुपन्छी जन्य उपज भण्डारण तथा बजारीकरण पूर्वाधार सहयोग भनेर एउटा अनुदान कार्यक्रम आएको छ। त्यसको जम्मा लागत चाहिँ हाम्रो 24,74,01.50 रुपियाँ छ। त्यसमध्ये अनुदान रकम 15,00,000 रुपियाँ हो। त्यसमा चाहिँ उहाँहरूले प्रगति गरेर दिनुभएको छ भने संस्थाको लागत 9,74,01.50 रुपियाँ छ। र यसमा चाहिँ 2 कोल्ड रुम बनेका छन्, एउटा -18 छ, त्यसमा नौनी र आइसक्रिमहरू हामीले स्टोरेज गर्छौँ, र एउटा चाहिँ +4 छ, त्यसमा दुध, दही, मही, पनिर, खुवाहरू हामीले चाहिँ स्टोरेज गरेका छौँ। होइन, अब यसबाट चाहिँ के छ भने सर, गत वर्षभन्दा यस वर्ष हामीहरूको दुध सङ्कलन पनि वृद्धि भएको छ भने बजारीकरणको लागि हाम्रो चाहिँ ती उत्पादनहरू पनि स्टोरेज गर्न पहिला हामीले नौनीहरू चाहिँ बाहिरका कोल्ड रुमहरूमा चाहिँ भाडा तिरेर राख्दाखेरि 2,00,000-2.5 लाख रुपियाँ पर्छ, 3,00,000 रुपियाँ दिजान्थ्यो भने अहिले हामी आफ्नै ठाउँमा ल्याएर चाहिँ नौनीहरू राखेका छौँ आफ्नै स्टोरेजमा। र हाम्रो प्रत्यक्ष रोजगारीको कुरा गर्नुहुन्छ भनेदेखि हाम्रो प्रत्यक्ष कर्मचारीको संख्या अहिले चाहिँ 12 जना छ, र हाम्रो प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यसमा चाहिँ रोजगार पाउनेहरू अहिले किसान चाहिँ 1235 जना चाहिँ हामी प्रत्यक्ष रूपमा चाहिँ किसानहरू छन्।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले ठूला तथा साना सबै किसानहरूलाई समेटेर आफ्नो कार्ययोजना अघि बढाएको छ। प्रदेश सरकारको लगानी तथा कार्यालयको सेवा प्रवाह प्रणालीले बर्दियाका किसानहरूले प्रत्यक्ष लाभ पाइरहेका छन्। धेरै वर्षदेखि गहुँ धान खेतीमै सीमित रहेका कृषक पछिल्लो समय तरकारी खेती तथा अन्य नगदे बाली गर्न थालेका छन्। गुलरिया नगरपालिका वडा नम्बर 8 का कृषक जङ्गबहादुर थारूले लुम्बिनी प्रदेश सरकारकै सहयोगमा सिँचाइका लागि बोरिङ पाएर निकै खुसी हुनुहुन्छ। कृषि पेसालाई नै प्रमुख पेसा बनाएका थारूले कृषि उपज लगाए पनि सिँचाइको उचित प्रबन्ध नहुँदा उनी दोब्बर खर्चमा सिँचाइ गरेका स्मरण समेत गर्नुभएको छ। तर सरकारले उहाँलाई अनुदानमै बोरिङको व्यवस्था गरेपछि उत्पादन दुब्बर हुन थालेको उहाँको भनाइ रहेको छ।
यहाँबाट मैले एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयबाट थाहा पाउँदाखेरि त्यसपछि मैले बोरको फारम भर्दाखेरि मेरोमा बोर पर्न गयो र मैले खेतमा गाडेँ। त्यसपछि उसबाट मलाई सजिलो भइगयो, तरकारी खेती गर्छु, तरकारी खेती गर्दाखेरि अर्ग टाढाबाट ल्याउनु पर्ने सजिलो भइगयो र त्यसबाट 10 क्विन्टल फल्ने ठाउँमा मेरो 15 क्विन्टल फल्न थाल्यो। त्यो फाइदा हुँदाखेरि मलाई खुसी लागेको छ।
कृषि क्षेत्रलाई प्रतिस्पर्धी व्यावसायिक र सम्मानजनक पेसाका रूपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य अनुरूप सरकारले विभिन्न उद्देश्यका साथ विभिन्न रणनीतिहरूको प्रयोग गरी कृषि विकास शाखा, पशुपन्छी विकास शाखा र प्रशासन शाखा मार्फत सेवा दिँदै आइरहेको छ। यति मात्र नभई कृषि पेसामा विभिन्न किसिमका चुनौतीहरू अझै पनि कायम रहेका छन्। उत्पादनको वृद्धि, कृषि उपजको बजारीकरण, जलवायु परिवर्तन लगायतका समस्याहरू अझै पनि किसानले सामना गरिरहेको एकीकृत विकास कार्यालय बागवानीका वरिष्ठ अधिकृत रामप्रकाश यादवको भनाइरहेको छ। कृषकलाई हालसम्म आइपरेका समस्यालाई विशेषज्ञ मार्फत समाधान गर्ने प्रयास गर्ने गरेको बताउँदै फिल्डमै गई प्रत्यक्ष रूपमा कृषकलाई भेटी सल्लाह सुझाव र सहयोग गर्दै आएको यादव बताउनुहुन्छ।
मलको अभाव भइरहेको छ, तपाईँको चाहिँ कृषिमा लगानीहरू घट्दै गइरहेको छ, विभिन्न युवाहरू चाहिँ पलायन भइरहेको अवस्था छ होइन, अनि बजारीकरणको समस्या छ, त्यसपछि सिँचाइको अभाव छ, रोग किराहरूको प्रकोपहरू पनि बढ्दै गइरहेको अवस्था छ, अनि विषादीहरू चाहिँ को खपत चाहिँ बढ्दै गइरहेको अवस्था चाहिँ छ। अब यी यस्ता चाहिँ समस्याहरूको चाहिँ समाधानको लागि हामी चाहिँ विभिन्न फिल्डहरूमा गएर प्राविधिक ज्ञान दिनको साथै विभिन्न कार्यक्रमहरूबाट पनि सपोर्ट गर्दै आइरहेको छौँ। जस्तै मलको अभावलाई कम गर्नको लागि हामीले माटो व्यवस्थापन कार्यक्रम लुम्बिनी प्रदेशको चाहिँ माटो व्यवस्थापन कार्यक्रम मा चाहिँ विभिन्न किसानहरूलाई चाहिँ अब यो कसरी मलको अभावलाई कम गर्न सकिन्छ भनेर चाहिँ माटोको उर्वरा शक्ति बढाउनको लागि शिविर सञ्चालन गरेर त्यो माटो परीक्षण गराएर जसले गर्दाखेरि माटोको स्वस्थ स्थिति कस्तो छ भन्ने कुराहरू थाहा हुन सक्छ त्यसबाट। र यस्तै चाहिँ अब सिँचाइ अभावको समस्या पनि एकदमै छ, किसानहरूले चाहिँ नहर कुलोहरू त छ तर तिनीहरूमा चाहिँ समयमा पानी नआइदिने समस्या भएकोले गर्दाखेरि सबैले चाहिँ आफ्नो खेतबारीमा चाहिँ बोरिङको जडान गर्न मागिरहेका हुन्छन् र त्यसलाई चाहिँ हामीले समाधान गर्नको लागि सिँचाइ सहित कृषि विकास कार्यक्रम अन्तर्गतमा विभिन्न बोरिङ जडान गरिरहेको अवस्था छ।
लुम्बिनी प्रदेश सरकारले कृषकको प्रगतिका लागि नीति तथा कार्यक्रम गर्दै आएको भए पनि कृषकका अनिवार्य र सहज रूपमा कृषि मल, सिँचाइको पहुँच तथा कृषि उपजको बजारीकरणका क्षेत्रमा विशेष योजना बनाउन कृषकहरूले अनुरोध समेत गरेका छन्। समृद्धिको पाइलाको लागि सञ्जय आचार्य, रेडियो नेपाल, बर्दिया।
कृषि क्षेत्रको विकास र लगानी प्रवर्धनमा लुम्बिनी प्रदेश सरकारको चासो सम्बन्धी तयार पारिएको यो रिपोर्ट सँगै आजका लागि रेडियो कार्यक्रम समृद्धिका पाइला यति नै। आउँदो साता अर्को कार्यक्रममा यस्तै सामग्री लिएर आउने नै छौ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम संयोजक विमल गेवाली, प्राविधिक सहकर्मी विकेन्द्र चौधरी सँगै म प्रस्तुता देव यादव पनि विदा हुन चाहन्छौ। नमस्कार।